نحمده ونصلي على رسوله الكريم اما بعد فاعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي ربي يسر ولا تعسر وتمم بالخير.
اگلی بات، مشیت اور ارادے کی تکمیل کا اختیار صرف اللہ کے پاس ہے. اللہ تعالیٰ اپنی مشیت اور ارادہ پورا کرنے کے لیے کسی دوسرے کی مشیت یا اجازت کا محتاج نہیں. لفظ مشیت تھوڑا سا آپ کو مشکل لگ رہا ہوگا. مشیت کا لفظ شاہ سے ہے، جیسے ہم کہتے ہیں نا انشاء اللہ، اگر چاہا اللہ نے، یا ما شاء اللہ، جو چاہا اللہ نے. شئی ان کا لفظ اردو میں بولتے ہیں نا، آپ کے کیا شے ہے، کیا چیز ہے، یہ وہی مشیت ہے. تو مشیت کے اندر لفظ کہے کہ اللہ کا کچھ چاہنا. دو چیزیں ہیں دنیا میں جو اللہ تعالیٰ کے حکم سے ہوتی ہیں. ایک وہ چیزیں ہیں جن کے ہونے پہ اللہ تعالیٰ خوش بھی ہیں، اس کو ہم کہتے ہیں رضا. یعنی مثال ہے کہ لوگ نیکی کریں، لوگ جنت میں جائیں، لوگ نماز پڑھیں، لوگ ماں باپ کے ساتھ اچھا سلوک کریں. یہ ساری چیزیں کیا ہیں کہ اللہ تعالیٰ کسی کو یہ کام کرتا دیکھتے ہیں تو اس پہ راضی بھی ہوتے ہیں، یہ ہے رضا. لیکن بعض کام ہے اس کی مشیت کے، وہ کیا ہوتے اللہ کے حکم سے ہیں لیکن اللہ تعالیٰ اسے خوش نہیں. مثلا کفر، لوگ کفر کرتے ہیں، شرک کرتے ہیں، بدعت کرتے ہیں، اللہ کے حکم سے ہی ہو رہے ہیں کیونکہ وہ خیر اور شر کا مالک ہے، لیکن اللہ تعالیٰ اسے خوش نہیں ہے. آپ کو تھوڑی سی بات سمجھانے کے لیے مثال دینا چاہوں گی کہ جیسے ایک حکمران ہے، نیا ملک بنتا ہے، اب وہ ملک میں مختلف چیزیں بنیں گی، سڑکیں بھی بن رہی ہیں، ہاسپٹلس بن رہے ہیں، اسکولس بن رہے ہیں، تو وہیں حکمران ایک خاص منی جو ہے وہ الگ کرتا ہے جیل بنانے کے لیے. کیا حکمران خوش ہے کہ اتنا پیسہ لگے اور جیل کی دیواریں بنے اور سلاخیں لگے اور انسانوں کو بند کیا جائے؟ نہیں خوش. لیکن اس کو پتہ ہے کہ ضرورت کا تقاضا ہے کہ میں ایسا کروں. اگر میں ایسا نہیں کروں گا تو نتیجہ کیا ہوگا کہ بعد میں فساد پھیلے گا. تو یہ جو جیل بننی ہے نا، یہ اس کی مشیت سے بنی ہے، اور جو باقی کام، جو اچھے کام ہیں، پروڈکٹیو کام ہیں، وہ اس کی رضا سے ہے. تو یہ دونوں چیزیں اللہ تعالیٰ ہی کی مرضی سے ہوتی ہیں. اس کی دلیل سورہ یاسین کی آیت 82، انما امرہ اذا اراد ان یقول له کن فیکون. اللہ تعالیٰ جب کسی کام کا ارادہ کرتا ہے تو اس کا کام بس یہ ہے کہ اسے حکم دے ہو جا، اور وہ ہو جاتا ہے. ہمارے ہر کام کے اوپر بس وہ کن کہہ دینا تو وہ کام ہو جائے. آپ کو تو کوئی کام بہت مشکل لگ سکتا ہے نا، بہت بڑا اور بڑا ناممکن کام ہے، اللہ کے لفظ کن کی دیر ہے، صرف وہ کن کہے گا اور وہ کام ہو جائے گا. اس کی دلیل ایک حدیث میں بھی ہے. حضرت عبداللہ بن عباس رضی اللہ عنہما سے روایت ہے کہ ایک آدمی نبی صلی اللہ علیہ وسلم کی خدمت میں حاضر ہوا اور گفتگو کرتے ہوئے کہا، جو اللہ چاہے اور آپ چاہیں. کیا لفظ اس کے عربی میں؟ ما شاء اللہ و شیتا، جو آپ چاہیں اور جو اللہ چاہے. آپ نے فرمایا، کیا تم مجھے اللہ کا شریک بناتے ہو؟ اجالتنی مع اللہ عدلا. ایک جگہ آتا ہے کہ تم اللہ کا مجھے ند بناتے ہو، اللہ کا مقابل بناتے ہو. نہیں، لا بل ما شاء اللہ وحدہ، کہا ایسا نہیں بلکہ وہی ہوگا جو ایک اللہ چاہے گا. اسے ہی بخاری کی روایت ہے ادب المفرد میں. ہمارے ہاں یہ شرک کتنا عام ہے، اللہ اور اس کا رسول چاہے، اللہ اور اس کے رسول کی مرضی ہے، اللہ کا رسول ہمیں مکہ بلا لے، اللہ کا رسول ہمیں مدینہ بلا لے. اب دیکھیے، آپ کی زندگی میں کسی نے اگر یہ کہا تھا نا، جو آپ چاہتے ہیں وہ ہو جائے گا، تو آپ نے کہا کیا جلدنی للہ ندا، مجھے اللہ کا شریک بناتے ہو؟ تو وہ نبی جو اپنی زندگی میں یہ چیز برداشت نہ کرے، آج ہم ان کے نام پہ نعتوں میں ایسے جملے بولیں تو کیا یہ شرک نہیں ہوگا؟ اس لیے بہت احتیاط سے بات کرنی چاہیے. اللہ کے ساتھ نبی کو بھی ہم شامل نہیں کر سکتے، چاہے وہ اللہ کے نبی صلی اللہ علیہ وسلم ہی کیوں نہ ہو. اگلی بات، شریعت سازی، حلال اور حرام، جائز اور ناجائز کے تعین کا اختیار صرف اللہ تعالیٰ کو ہے. سورۃ تحریم کی آیت نمبر 1 ہے، یا ایھا النبی لم تحرم ما احل اللہ لک. اے نبی، آپ اس چیز کو حرام کیوں کرتے ہیں جو اللہ نے آپ کے لیے حلال کی؟ کیا آپ اپنی بیویوں کی خوشی چاہتے ہیں؟ اللہ تعالیٰ بخشنے والا اور رحم فرمانے والا. ایک موقع پہ اللہ کی نبی کی بیویوں کا کوئی ایسا معاملہ ہوا تھا کہ آپ نے شہد کھانے سے قسم کھا لی تھی کہ میں شہد نہیں کھاؤں گا، تو یہ آیتیں نازل ہو گئی تھی کہ ایک حلال چیز آپ حرام کیوں کر رہے ہیں؟ کیونکہ نبی کے حرام کرنے کا اپنے اوپر مقصد یہ تھا کہ پھر امت بھی نہیں کھائے گی، تو اللہ نے فوراً قرآن پاک میں آیتیں نازل کر دی۔ آج دنیا میں لوگ بزرگوں کو، پیروں کو، مرشدوں کو اور نہ جانے کس قسم کے لقب دے کے اپنے مقدر کے فیصلے کرنے والا بناتے ہیں۔ ان کو پتہ ہوتا ہے یہ کام غلط ہے، لیکن کہتے ہیں کیا کریں، ہمارے پیر صاحب نے یہ ہمیں کہا ہے تو ہم نے یہ کام کرنا ہے۔ تو جب اللہ کا نبی کسی چیز کو حلال کو حرام نہیں کر سکتا، تو دنیا میں کوئی اور انسان کیسے کر سکتا ہے؟ پھر اگلی چیز اس میں ہے صفات میں، علم غیب صرف اللہ کو معلوم ہے۔ سورت عراف کی آیت 188 میں ہے، قُلْ لَا أَمْلِكُ لِنَفْسِي نَفْعًا وَلَا ضَرًّا، اے نبی ان سے کہو میں اپنی ذات کے لیے کسی نفع اور نقصان کا اختیار نہیں رکھتا، اللہ تعالیٰ ہی جو کچھ چاہتا ہے وہ ہوتا ہے، اور اگر مجھے غیب کا علم ہوتا تو میں بہت سے فائدے اپنے لیے حاصل کر لیتا اور مجھے کبھی کوئی نقصان نہ پہنچتا، میں تو صرف ایک خبردار کرنے والا اور خوشخبری سنانے والا ہوں ان لوگوں کے لیے جو میری بات کو سنیں۔ آپ دیکھیے کہ اللہ کے نبی صلی اللہ علیہ وسلم کی زندگی میں کئی ایسے واقعات آئے تھے کہ آپ کو تکلیف ہوئی، سیرہ کی کلاس میں انشاءاللہ آپ مزید سنیں گے کہ آپ کو تکلیف ہوئی، آپ کی بیوی پہ الزام لگے، ایک مہینہ تک اتنی مدینہ کی فضا بوجھل رہی، لیکن آپ کو یہ نہیں پتہ چل سکا کہ کیا واقعی حضرت عائشہ رضی اللہ تعالیٰ عنہ نے یہ گناہ کیا ہے کہ نہیں کیا۔ پھر آپ کا دان ٹوٹا، لوگوں نے آپ کی جان لینے کی کوشش کی، لیکن آپ کو نہیں پتہ چل سکا، آپ اپنی زندگی میں بھی نہیں جانتے تھے کہ کون کیا کر رہے ہیں، ورنہ تو آپ کیا اپنے لیے اتنی تکلیفیں برداشت کرتے؟ تو آج جب یہ لوگ بات کہتے ہیں نا کہ اللہ کے نبی کو میرے دل کے بھید پتہ چل جاتے ہیں، اور اللہ کے نبی کو تو چھوڑ دیجئے، دوسرے لوگوں کو بھی، اپنے بزرگوں کے بارے میں بھی یہی خیالات رکھتے ہیں لوگ کہ ہم کہیں بھی ہوں فوراً ان کو پتہ چل جاتا ہے کہ ہم مشکل میں ہیں، اور پھر اسی سے آگے شرک کے دروازے کھلتے ہیں۔ انشاءاللہ اگلے چیپٹر میں ہم شرک کی تفصیلات دیکھیں گے۔ ایک روایت صحیح مسلم کی ہے، حضرت ابو ہریرہ سے فرماتے ہیں کہ ایک دن اللہ کے نبی صحابہ کرام کے درمیان تشریف فرما تھے کہ ایک شخص آیا اور عرض کیا، اے اللہ کے رسول، قیامت کب آئے گی؟ آپ نے فرمایا، جس سے پوچھ رہے ہو وہ پوچھنے والے سے زیادہ نہیں جانتا، ہاں البتہ میں تجھے اس کی نشانیاں بتا دیتا ہوں۔ پہلی نشانی یہ ہے کہ جب عورت اپنا مالک جنے تو یہ قیامت کی نشانیوں میں سے ہے۔ خلاصہ کیا ہے اس کا؟ کہ اولادیں اتنی نافرمان ہو جائیں گی کہ اپنے ماں باپ کو لونڈی اور غلاموں کی طرح ٹریٹ کریں گی۔ دوسری نشانی یہ ہے کہ جب برہنہ بدن اور برہنہ پاؤں یعنی نیکٹ پھرنے والے لوگ سردار بنیں گے، یعنی جو دیہاتوں میں چرواہے تھے اور شیفرڈز تھے، ان کو اللہ تعالیٰ اتنا مال دے دے گا کہ وہ بڑی بڑی بلڈنگیں بنائیں گے، اور آج یہ بات بھی سچ ہوتی ہوئی دکھتی ہے۔ تیسری نشانی یہ ہے کہ جب ریوڑ چرانے والے بڑے بڑے محل تعمیر کریں، تو یہ قیامت کی نشانیوں میں سے ہے۔ پھر فرمایا، قیامت ان پانچ چیزوں میں سے ہے جن کا علم اللہ کے سوا کسی کو نہیں۔ پھر آپ نے یہ آیت تلاوت فرمائی، ان اللہ عندہ علم الساعہ، سورہ لقمان کی آیت 34 ہے کہ قیامت کا علم صرف اللہ ہی کو ہے۔ دوسری چیز وہی بارش برساتا ہے۔ تیسری، رحم مادر میں کیا ہے اس کو وہی جانتا ہے۔ چوتھی چیز، کوئی شخص یہ نہیں جانتا کہ کل کیا کرے۔ اور پانچویں چیز، کوئی یہ نہیں جانتا کہ اسے کون سی جگہ پر موت آئے گی۔ کیا ہم میں سے کوئی ایک ان پانچوں میں سے کوئی ایک بھی چیز جانتا ہے؟ کوئی بھی نہیں جانتا۔ ہمیں تو یہ نہیں پتا کہ آنے والے ایک گھنٹے میں ہمارے لیے کیا لکھا گیا ہے، تو لہٰذا سب غیب اللہ کے ہاتھ میں ہے۔ کبھی بھی شعوری یا غیر شعوری طور پر کسی دوسرے کو غیب کا بھید نہ جانا کرے۔ ہمارے ہاں اس کی مثلاً کچھ قسمیں ہیں، مثلاً فلاں کو تو دل کے بھید پتہ چل جاتے ہیں، بس فلاں تو میری دوست ہے، میں کہیں بھی ہوتی ہوں، میں مشکل میں ہوتی ہوں نا، اس کو فوراً پتہ چلتا ہے۔ کبھی لوگ کہتے ہیں میری آنکھ پھڑک گئی، کبھی کہتے ہیں وہ میرا دل دھک دھک کرنے لگ گیا، ہاں؟ تو یہ ساری چیزیں انسان کو پھر بعض دفعہ مشکل میں ڈال سکتی ہیں۔ پھر اگلا مسئلہ ہے، ہر وقت اور ہر جگہ بندوں کی دعا سننے والا صرف اللہ تعالیٰ ہے، ہر جگہ حاضر ناظر اپنی قدرت اور علم کے ساتھ صرف اللہ تعالیٰ ہی ہے۔ دلیل ہے سورت بقرہ کی آیت 186، وَإِذَا سَأَلَكَ عِبَادِي أَنِّي فَإِنِّي قَرِيب أُجِيبُ دَعْوَةَ الدَّاعِ إِذَا دَعَان، اور اے نبی میرے بندے، جب تم سے میرے متعلق پوچھیں تو ان کو بتا دو کہ میں ان سے قریب ہی ہوں، پکارنے والا جب پکارتا ہے میں اس کی پکار سنتا ہوں اور جواب دیتا ہوں، اس لیے ان کو چاہیے کہ میری دعوت پر لبیک کہیں اور مجھ پر ایمان لائیں تاکہ لوگ راہ راست پا لیں۔ دوسری دلیل سورہ حدید کی آیت نمبر 4 ہے، وَهُوَ مَعَكُمْ أَيْنَمَا كُنْتُمْ وَاللَّهُ بِمَا تَعْمَلُونَ بَصِيرٌ، اللہ تعالیٰ تمہارے ساتھ ہے جہاں بھی تم ہوتے ہو، اور جو کام بھی تم کرتے ہو وہ اس کو دیکھ رہا ہے. یہ کیفیت انسان کی زندگی کو بدل دیتی ہے نا. انسانوں کی عادت ہے کہ جب ان کو کوئی دیکھنے والا ہوتا ہے تو بڑے سنبھل جاتے ہیں، بہت ایکسیلنٹ درجے کا کام کرتے ہیں، اور جب تنہا ہوتے ہیں یا ان کو لگتا ہے کہ ہم کسی کی نگاہوں میں نہیں تو آنکھ چھپا کے کچھ بھی کرتے رہے. لیکن جس کو یہ بات کا یقین آ جائے گا کہ اللہ تعالیٰ ہر لمحے مجھے دیکھ رہا ہے، تو پھر اس کی زندگی گزارنے کا انداز بالکل مختلف ہو جائے گا اس شخص کی نسبت جو اس احساس کے بغیر زندگی گزارتا ہے. ایک اور دلیل ہے اس کی صحیح مسلم میں، حضرت ابو موسیٰ سے روایت ہے کہ ہم نبی اکرم صلی اللہ علیہ وسلم کے ساتھ ایک سفر میں تھے، لوگ بلند آواز سے تکبیریں کہنے لگے، تو آپ نے فرمایا اپنی جانوں پر نرمی کرو، یعنی اپنی آواز نیچی رکھو، کیونکہ تم کسی بہرے اور غائب کو نہیں پکار رہے ہو، بلکہ اس کو پکار رہے ہو جو ہر جگہ سننے والا ہے، تمہارے نزدیک ہے، اور ہر وقت اپنے علم اور قدرت کے سبب تمہارے ساتھ ہے. آج تو نہیں لوگ چیخ چیخ کے پکارتے، دعا کے اندر آپ دیکھیے کہ مبالغہ ہوتا ہے، بعض دفعہ اتنا چیخنے کا، بعض دفعہ رونے کا، بعض دفعہ حکم دینے کا ایک انداز ہوتا ہے، تو کہا کہ تمہارا رب سنتا ہے، قریب سے بھی سنتا ہے، دور سے بھی سنتا ہے، تو مناسب آواز میں اس کو پکارنا چاہیے، کیونکہ وہ ہر آواز کو سنتا ہے. پھر اگلی بات، دلوں میں چھپے بھید صرف اللہ تعالیٰ ہی جانتا ہے. اس کی دلیل سورہ ملک کی آیت نمبر 13 اور 14 ہے، وَأَسِرُّوا قَوْلَكُمْ أَوِ اجْهَرُوا بِهِ إِنَّهُ عَلِيمٌ بِذَاتِ الصُّدُورِ أَلَا يَعْلَمُ مَنْ خَلَقَ وَهُوَ اللَّطِيفُ الْخَبِيرُ. کتنا پیارا انداز ہے. کیا فرمایا؟ تم لوگ خواہ آہستہ بات کرو یا اونچی آواز سے، اللہ تعالیٰ کے لیے یکساں ہے، کیونکہ وہ دلوں کے بھید جانتا ہے. کیا وہی نہ جانے گا جس نے لوگوں کو پیدا کیا، حالانکہ وہ باریک بین اور باخبر ہے. میں جب اس آیت کو پڑھتی ہوں نا کہ الا یعلم من خلق، تو مجھے ایسے لگتا ہے کہ ایک ماں اپنے بچے کو کہتی ہے، کیا میں نہیں تجھے جانتی؟ میں نے تجھے پالا، میں نے تجھے پیٹ میں رکھا، کیا مجھے نہیں پتا تجھے کس چیز سے خوشی ہوتی ہے اور کس سے ناراضگی ہے؟ تو جب ایک ماں یہ جملہ بول سکتی ہے، تو 70 ماؤں سے زیادہ پیار کرنے والی ذات وہ کیوں نہ کہے کہ کیا میں نہیں جانتا کہ تمہارے دلوں میں کیا ہے؟ اور کتنا سکون ملتا ہے نا اس بات سے کہ اللہ میرے دل کے بھید جانتا ہے. فوراً آپ چیک کریں گے، اگر دلوں میں بغض اور کینے بھرے ہوئے نا، تو ایک دم آپ کے ہوش اڑ جائیں گے. ہائے، اللہ کو میرے دل کی ساری منافقتیں پتہ ہیں، میں دل میں کسی کے لیے کیا سوچتی ہوں اور اوپر سے کیا کہتی ہوں سب پتہ ہے. آپ ایک دم پریشان ہوں گے. اور اگر آپ دل کے صاف کھڑے ہیں اور نیکیاں کرنے والا دل ہے، تو آپ خوش ہوں گے، اچھا اللہ کو پتہ ہے کہ میں نے یہ نیکی کی ہے. اور یہی چیز پھر انسان کو اللہ کا قرب دیتی ہے. اس کی دلیل صحیح بخاری کی روایت حضرت انس رضی اللہ عنہ سے بھی ہے. روایت ہے کہ اللہ کے نبی مہینہ بھر رکوع کے بعد قنوت پڑھتے رہے، جس میں بنو سلیم کے قبائل کے لیے بد دعا فرماتے رہے. حضرت انس کہتے ہیں کہ آپ نے 40 یا 70 قرآن، یعنی علماء، راوی کو شک ہے یعنی کہ 40 سے یا 70، بعض مشرکوں کے پاس دین سکھانے کے لیے بھیجے. بنو سلیم کے لوگ مقابلے پر اتر آئے اور ان قرآن کو قتل کر ڈالا، حالانکہ بنو سلیم اور نبی اکرم کے درمیان عہد تھا، یعنی بنو سلیم نے غداری کی. حضرت انس رضی اللہ عنہ کہتے ہیں کہ میں نے نبی اکرم کو اتنا رنجیدہ کبھی نہیں دیکھا جتنا اس موقع پر دیکھا. اسے صحیح بخاری نے روایت کیا. یعنی آپ دیکھیے کہ اللہ کے نبی کے اتنے پیارے صحابی، اور وہ دن کہ جب ایک ایک صحابی ایک ایک ہیرے کی طرح قیمتی تھا، گنتی کے لوگ تھے، اور اس میں سے بھی 70 لوگوں کو بہانے سے بلایا گیا کہ آؤ ہمارے پاس تبلیغ کرو، اور وہاں جا کے قتل کر دیا. اللہ کے نبی کو کتنا غم آیا ہوگا. اور اگر آپ لوگوں کے دلوں کے بھید جانتے، تو کیا آپ اپنے پیارے صحابہ کو وہاں بھیجتے؟ اور کتنا عقیدہ واضح ہوتا جا رہا ہے نا، اللہ کے بارے میں سنتے سنتے نبی صلی اللہ علیہ وسلم کا مقام بھی متعین ہو رہا ہے. کیونکہ انہی دو انتہاؤں پہ شرک ہوتا ہے، یا لوگ اللہ کی ذات کو کم کر دیتے ہیں، یا اللہ کے نبی کی ذات کو بڑھا دیتے ہیں. یہ جو کمی اور بیشی ہے نا، یہی زندگی میں پھر بگاڑ پیدا کرتی ہے، اور انسان شرک کی طرف چلا جاتا ہے. اگلی چیز، دین اور دنیا کی تمام بھلائیاں صرف اللہ ہی کے ہاتھ میں ہیں، جسے چاہتا ہے عطا کرتا ہے اور جس کو چاہتا ہے چھین لیتا ہے اس سے. سورۃ آل عمران کی آیت 26 ہے. اس کی دلیل، قل اللہم مالک الملک تؤتی الملک من تشاء وتنزع الملک ممن تشاء. कह दीजिए, ए अल्लाह कायनात के बादशाह, तू जिसे चाहे हुकूमत दे, जिससे चाहे छीन ले, जिसे चाहे इज्जत बख्शे और जिसको चाहे जलील करे, भलाई तेरे इख्तियार में है और बेशक तू हर चीज़ पर कादिर है। कितनी प्यारी दुआ है। और जिसको ये दुआ याद हो जाती है और उसका अल्लाह ताला से ताल्लुक़ जुड़ने लगता है, तो वाकई वो दूसरों की दौलत और दूसरों की चीज़ों की तरफ नज़र भर के नहीं देखता। उसको लगता है कि ये दूसरों के पास है क्या और कितना कुछ है, और है भी तो ये किसी को कितना उसमें से दे सकते हैं। और एक तरफ मालिक है कि जिसके खजानों में जितना मर्जी मांग लिया जाए, सारी दुनिया के इंसानों और जिन्नों को भी दे दे, तो उसके बाद इतनी भी कमी नहीं आती जितनी समंदर के पानी में सुई या उसके अंदर से एक घूंट या एक चोंच भर के लेने से कमी आए। अल्लाह ताला के खजाने इतने ज्यादा हैं। सही बुखारी और मुस्लिम की रिवायत है हज़रत अनस से रदी अल्लाह अन्हो, फरमाते हैं कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम अक्सर ये दुआ मांगा करते थे, अल्लाहुम्म रब्बना आतिना फिद दुनिया हसना व फिल आखिरती हसनत व क़िना अज़ाबन्नार। ए अल्लाह, हमें इस दुनिया में भी भलाई अता फरमा और आखरत में भी हमें आग के अज़ाब से बचा ले। ये बुखारी और मुस्लिम की रिवायत है। दुनिया और आखरत की सारी भलाइयाँ अल्लाह के पास है ना। और हसना किसको कहते हैं? वो नेमत जो अल्लाह की रज़ा से मिले, यानी वो नेमत जिसको देने से अल्लाह ताला खुश भी हो। और नाफरमानियों का माल कभी भी रिस्क हसना नहीं हो सकता। फिर एक और प्यारी सिफत है मालिक की, दिलों को फेरने वाली ज़ात अल्लाह की ज़ात है। इंसान कितना दूसरों की वजह से सताए फिरते हैं। बास ख़वातीन को देखे वज़ाइफ कर रही होती हैं कि मेरे मियाँ के दिल में मेरी मोहब्बत आ जाए, बाज़ इस चीज़ के वजीफे करती हैं कि मेरे शौहर के दिल से मेरी सास की मोहब्बत चली जाए, और न जाने क्या कुछ लोगों से जाके रब्ता रखते हैं और अल्लाह को छोड़ देते हैं। ये तो ऐसे ही है कि जैसे कोई अपने घर की बजाय किसी और के डोर को नॉक करता रहे। जिसके पास है वो दिलों की चाबियां, उससे रब्ता नहीं रखते कि अल्लाह इस औलाद का दिल तू बदल दे, शौहर के दिल में मोहब्बत तू डाल दे, दूसरों के दिल में मेरे बारे में गलत फहमियाँ जो आ गई हैं उसको तू निकाल दे। जिसको इस बात का यकीन हो जाएगा ना कि दिलों को फेरने वाला मालिक वो है, वो कभी भी शिर्क के अंदर मुब्तला नहीं हो सकता। दलील है इसकी सूरत अनफाल की आयत 24, या अय्युहल्लज़ीना आमनुस्तजीबू लिल्लाहि वलिर्रसूलि इज़ा दअकुम लिमा युहयीकुम वअलमू अन्नल्लाहा यहूलु बैनल मर्इ वक़ल्बिही वअन्नहु इलैहि तुहशरून। ए लोगों जो ईमान लाए हो, अल्लाह ताला और उसके रसूल की पुकार पर लब्बैक कहो, जबकि रसूल तुम्हें उस चीज़ की तरफ बुलाता है जो तुम्हें ज़िंदगी बख्शने वाली है। और जान रखो कि अल्लाह ताला बंदे और उसके दिल के दरमियान हायल है और उसी की तरफ तुम इकट्ठे किए जाओगे। इससे मतलब क्या निकलता है पूरी बात का कि जब एक बंदा अल्लाह की पुकार पे लब्बैक नहीं कहता ना, तो आहिस्ता आहिस्ता फिर तौफीक छिन जाती है। ये बिल्कुल ऐसे ही कि जैसे आप किसी को नेकी की दावत दें, एक दिन आप दावत देते हैं वो नहीं आता, आप दूसरे दिन फिर दावत देते हैं वो फिर नहीं जाता, तीसरे दिन फिर देते हैं वो नहीं जाता, क्या आप उसके बाद दावत देंगे? रुक जाती है ना बात। बिल्कुल यही बात है कि जब एक बंदा अल्लाह के दीन की तरफ या अल्लाह की तरफ नहीं आना चाहता, तो नतीजा क्या निकलता है कि अल्लाह ताला फिर उससे तौफीक छीन लेता है। तो जाहिर बात है कि दिल उसके हाथ में, तभी वो तौफीक छीनता है। एक रिवायत भी है इसकी दलील में, तिर्मिज़ी की रिवायत है, हज़रत शहर बिन होशब रदी अल्लाहु अन्हो कहते हैं, मैंने उम्मुल मोमिनीन हज़रत उम्मे सलमा से अर्ज़ किया कि रसूलुल्लाह जब आपके पास होते थे तो कौन सी दुआ सबसे ज़्यादा पढ़ते? हज़रत उम्मे सलमा रदी अल्लाहु अन्हा ने फरमाया, आपकी ज़्यादातर दुआ ये होती थी कि या मुकल्लिबल कुलूबी सब्बित कल्बी अला दीनिक, ए दिलों को फेरने वाले मेरा दिल अपने दीन पर जमा दे। मैंने अर्ज़ किया, आप ये दुआ अक्सर क्यों मांगते हैं कि अल्लाह मेरे दिल को दीन पर कायम रख दे? आपने फरमाया, उम्मे सलमा, कोई आदमी ऐसा नहीं जिसका दिल अल्लाह की दो उंगलियों के दरमियान ना हो। फिर वो जिसे चाहता है दीन हक पर कायम रखता है और जिसे चाहता है राह रास से हटा देता है। तिर्मिज़ी की रिवायत है। ज़रा सोचे अपने दिल को, और आपके दिल के साथ लगी हुई हैं रहमान की उंगलियां, बग़ैर तशबीह के। अल्लाह के लिए हम कोई मिसाल नहीं बयान कर सकते कि उसकी उंगलियां ऐसी हैं जैसे हमारी हैं, लेकिन उसकी उंगलियों के बीच में दिल, हल्का सा उंगली को हिलाता है ना तो दिल बदल जाता है। जहाँ कल तक मोहब्बत थी वहाँ नफ़रत हो जाती है, जहाँ नफ़रतें थी वो मोहब्बतें होने लगती हैं। ये कहाँ से होता है? ये अल्लाह की तौफीक से होता है। इसलिए किसी इंसान से कोई भी ज़रूरत है ना, तो फ़ौरन अल्लाह की ज़ात से ताल्लुक़ कायम कर लें, वो ख़ुद ही उसके दिल में भी आपके लिए मोहब्बत डाल देगा। अगली बात, अल्लाह की सिफात में रिस्क देने या ना देने वाला सिर्फ़ अल्लाह ताला ही है। रिस्क में तंगी या फराखी करने वाला सिर्फ़ अल्लाह ताला ही है। दोनों की दलील सूरत बनी इसराइल की आयत 31 है, वला तक्तुलू औलादकुम खशयत इमलाक नहनु नरज़ुकुहुम व इय्याकुम इन क़त्लहुम कान खितअन कबीरा। और अपनी औलाद को गुर्बत के डर से कत्ल ना करो, हम इन्हें भी रिस्क देंगे और तुम्हें भी। दर हकीकत औलाद का कत्ल एक बहुत बड़ा गुना है। इसी तरह सूरत सबा की आयत 36 में आता है, कुल इन रब्बी यबसुतुर रिज़्क़ लिमन यशा। ए नबी, इनसे कहो, मेरा रब जिसे चाहता है रिस्क कुशादा देता है, जिसका चाहता है तंग करता है, लेकिन अक्सर लोग इसकी हकीकत को नहीं जानते। सच है ना, अक्सर लोग रिस्क किसके हाथ में सोचते हैं? बैंकों के पास, तिजारत में, बिजनेस में, जॉब अच्छी है तो रिस्क होगा और फलां और फलां। एक रिवायत है इसी मजमून पे, सही मुस्लिम की, अबू ज़र गफ़ारी रदी अल्लाहु अन्हो से रिवायत है कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम जो अहादीस अल्लाह तबारक व ताला से रिवायत करते हैं। क्या मतलब है इसका? हदीस कुदसी के उसमें लफ्ज़ अल्लाह ताला के होते हैं लेकिन नबी सल्लम की ज़ुबान से अदा होते हैं। क्या है वो बात? कि अल्लाह ताला फरमाता है, ए मेरे बंदो, तुम सब भूखे हो सिवाय उसके जिसे मैं खिलाऊं, बस मुझसे मांगा करो, मैं तुम्हें खिलाऊंगा। ऐ मेरे बंदो, तुम सब नंगे हो सिवाय उसके जिसे मैं पहनाऊं, बस मुझसे मांगो, मैं तुम्हें लिबास पहनाऊंगा। महसूस करें इस बात को, इस वक्त हमारे तन पे जो कपड़े हैं ना, ये रब के दिए हुए हैं। जो खाना हमारे पेट में जाता है वो रब का दिया हुआ है, और रब ना दे ना तो इंसान अपना तन भी नहीं ढांप सकता। और अमूमन इन्हीं चीज़ों में शिर्क होता है ना, छोटी छोटी बातों में। अगली चीज़ जो आ रही है उसमें तो बहुत ही ज़्यादा शिर्क होता है, और वो क्या है? औलाद देने या ना देने वाला सिर्फ़ अल्लाह ताला है। बेटे और बेटियां देने वाला सिर्फ़ अल्लाह ताला ही है। दलील है इसकी सूरह शूरा की आयत 49 और 50, लिल्लाहि मुल्कु समावाति वल अर्द। अल्लाह ताला ज़मीन व आसमान की बादशाही का मालिक है, जो कुछ चाहता है पैदा करता है, जिसे चाहता है लड़कियां देता है और जिसे चाहता है लड़के देता है, और जिसे चाहता है लड़के और लड़कियां मिला जुला कर देता है, यानी कुछ बेटियां और कुछ बेटे, और जिसे चाहता है बांझ कर देता है, यानी कुछ भी नहीं देता। वो सब कुछ जानता है और हर चीज़ पर कादिर है। इसके बरक्स आज हमारे यहाँ क्या होता है? कुछ ख़वातीन को बेटी पैदा होने पे महके भेज दिया जाता है। किसी औरत की इज्जत इसलिए ज़्यादा हो जाती है कि उससे 3-4 बेटे पैदा हो गए, हालांकि ये दोनों काम अल्लाह के हाथ में है। और औलाद तलब करने के लिए जितने लोग कब्रों और दरगाहों पे जाते हैं, शायद ही उतने किसी और जगह जाएं। देखिए, जब अल्लाह ताला हमसे दुनिया की कोई नेमत कम रखता है ना, तो हमारे ईमान का बड़ा इम्तिहान होता है। इंसान बाज़ दफ़ा किसी एक नेमत के खातिर अपना ईमान बेच देता है, तो मुख्तात रहना चाहिए। बहुत सारे लोग भी फिर दोस्तों के रंग में आ जाते हैं मशवरे देने के लिए, वहाँ जाओ, फलां वहाँ गया था तो ये हुआ था, फलां की दुआ करा लो, फलां से करो जी, बुज़ुर्गों से। और ऐसे ही किसी बुज़ुर्ग की बात याद आ गई मुझे, किसी ने बताई कि एक बुज़ुर्ग थे तो लोग उससे बेटा या बेटी लेने जाते थे, और ख़ास तौर पे औरतें जब प्रेग्नेंट होती थी तो जाके पूछती थी कि बाबा जी हमें क्या देने वाले हैं। तो उसका तरीका क्या था कि एक दरख्त लगा हुआ था वहाँ, तो वहाँ वो बैठ के ना, तो अपनी जैसे झोली खोल के ना, दामन खोल के बैठ जाती थी और इंतज़ार करती रहती थी, तो ऊपर से कुछ गिरेगा, अगर पत्ता गिर जाए तो वो बेटा है, और अगर बेर गिर जाए तो वो बेटी है, और जिसको कुछ ना गिरे फिर उसका क्या हाल होगा? हाँ, इसी तरह किसी एक का बताया कि जब पीर साहब के पास जाती थी औरतें और वो पूछती थी कि अच्छा पीर साहब ये बताएं कि मेरे बेटा होगा कि बेटी होगी, तो पीर साहब क्या कहते थे? तुम्हारा बेटा होगा, लंबा सा लफ्ज़ करके बोलते थे, और साथ ही कहते थे बेटी होगी, दोनों लफ्ज़ बोल देते थे। बाद में जब बेटा होता था ना, तो लोग कहते थे देखा पीर साहब ने बेटे का लफ्ज़ लंबा खींचा था तो वो हो गया, और अगर बेटी होती थी तो कहते देखो पीर साहब ने बेटी का भी तो लफ्ज़ बोला था। अब देखिए कि अकल घूम जाती है ना इंसान की। तो लिहाजा बेटे और बेटियां अल्लाह के हाथ में किसी इंसान के पास नहीं हो सकती। तबरानी की एक रिवायत है इब्ने शहाब रदी अल्लाह अन्हों से, कहते हैं कि अल्लाह के नबी ने रुकैया बिनते मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम के बाद इनकी बहन उम्मे कुलसूम रदी अल्लाह अन्हा बिनते मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम का निकाह भी हज़रत उस्मान बिन अफ़्फ़ान रदी अल्लाह अन्हों से ही कर दिया। हज़रत रुकैया रदी अल्लाह अन्हा हज़रत उस्मान के अक़्दे निकाह ही में फ़ौत हुई, लेकिन इनके यहाँ कोई औलाद नहीं हुई। अब बताइए कि अगर औलाद दे सकता कोई तो फिर दे सकते थे ना, अल्लाह के नबी दे देते, आप खुद ही ले लेते। आप अल्लाह के नबी को देख लें, आपके तीन बेटे आपके हाथों से फौत हुए बचपन में पैदा होते ही 1-2 साल का होके। एक बच्चे का तो इंतकाल ही उस वक्त हुआ जब वो अल्लाह के नबी की गोद में था, और इज़राइल आए और मलकुल मौत आए और बच्चे की जान ले गए। अल्लाह के नबी तो उस बच्चे की जान वापस नहीं ला सके। आज हम कैसे कह सकते हैं कि अल्लाह के नबी रूहों को कब्ज़ करके बैठे हुए हैं? यानी बाज़ लोग अपने बुज़ुर्गों के बारे में ये राय रखते हैं कि इन्होंने रूहों को कब्ज़ किया हुआ है, और जिसकी रूह छोड़ देंगे तो वो तो वापस चला जाएगा, और जिसकी रूह खींच लें तो वो दुनिया से चला जाएगा। बहुत बारीक चीज़ें होती हैं, इससे अपने आप को हमेशा चेक करते रहना चाहिए कि शौरी और गैर शौरी तौर पर कहीं हमसे कोई शिर्क तो नहीं हो रहा। फिर अगली चीज़ जिसमें अमूमन शिर्क किया जाता है वो क्या है? सेहत और शिफा, ये दोनों चीज़ें भी अल्लाह ही के हाथ में है। सेहत और शिफा देने वाला सिर्फ अल्लाह ताला है। सूरत शुरा की आयत 78 से 82 में आता है, अल्लज़ी खलकनी फहुव यहदीन, अल्लाह ने ही मुझे पैदा किया और वही मेरी रहनुमाई फरमाता है, वही मुझे खिलाता और पिलाता है, और जब बीमार हो जाता हूँ तो वो मुझे शिफा देता है। सुभान अल्लाह, देखिए कि सारी चीज़ों में अल्लाह की तरफ निस्बत की। जब बीमार होने की बात की तो ये नहीं कहा कि जब वो मुझे बीमार करता है तो वही शिफा देता है, का व इज़ा मरितु, जब मैं बीमार होता हूँ। यानी अपनी तरफ निस्बत ली, इसको नबियों का अदब कहते हैं कि इतने बाअदब होते थे कि अल्लाह ताला से बात करने का सलीका भी आता था, और बीमारी की निस्बत अपनी तरफ की लेकिन फहू व यशफीन, शिफा वो देता है। इसके बरक्स अमूमन लोगों का हाल क्या होता है, कोई खैर का काम हो जाए तो अपना ही नाम लेते रहेंगे, हाँ मैंने ऐसे किया था, प्लानिंग ही बहुत अच्छी की थी, तैयारी बहुत की थी, हाँ भी जॉब तो मिलनी थी, इतनी मेहनत से पढ़ा तो था तभी तो होगा, खाना मैं तो बहुत अच्छा पकाती हूँ, मैं तो बड़े दिल से पकाती हूँ, हाँ, और ज़रा कोई चीज़ ख़राब हो जाए तो हम डाल देंगे किसी दूसरे के खाते में, नहीं वो आजकल चीज़ें अच्छी नहीं मिलती, वो आजकल ये मसला, आजकल वो है। वो क्या कह रहे हैं कि अल्लाह ताला शिफा आप देते हैं, बीमार मैं होता हूँ। इसी तरह रिवायत है हज़रत आयशा रदी अल्लाह ताला अन्हा से सही बुखारी में, कहती हैं कि अल्लाह के नबी बीमार लोगों के जिस्म पर अपना दायां हाथ फेरते, फिर ये दुआ फरमाते, आप हाईलाइट कर सकते हैं उसके लफ्ज़, कि अज़हिब अल-बास रब्बन नास वशफी अंत शाफी ला शिफा इल्ला शिफाउ का शिफाल ला युगादिरु सकमा। बाद वह सकमा आता है और यहाँ सकमा, इसका तर्जमा क्या है? ऐ लोगों के रब, बीमारी दूर फरमा और शिफा इनायत कर, क्योंकि तू ही शिफा देने वाला है, असल शिफा वही है जो तू इनायत फरमाए, ऐसी सेहत अनायत फरमा कि किसी किस्म की बीमारी ना रहे। ये सही बुखारी की रिवायत है। आप देखिए कि इंसान जब बीमार होता है ना तो उस वक़्त भी उसका ईमान बड़े ख़तरों में होता है। जितना ज़्यादा बीमारियों के वक्त में इंसान अपने अकीदे को मजबूत रख सके उतना ही उसके लिए फ़ायदा होगा। हमारे यहाँ एक जुमला मारूफ है कि जिसकी चीज़ जाती है उसका ईमान भी जाता है। बाज़ दफ़ा इंसान की सेहत जाती है तो साथ ही उसका ईमान भी ख़तरे में चला जाता है। तो इस सारी चीज़ों से अपने आप को रोकना चाहिए कि कोई भी बीमारी आ जाए, परेशानी आ जाए, लेकिन अल्लाह के सिवा किसी और से उसकी शिफा नहीं मांगनी। अगली बात तो बड़ी प्यारी है, और वो क्या है? हिदायत। हिदायत देना सिर्फ अल्लाह के इख्तियार में है। आपको ये सारे टॉपिक सुनते वक्त ऐसे नहीं लग रहा, जो मुझे तो यही फील हो रहा है कि अल्लाह की ज़ात के हाथ में कितना कुछ है, इतना माशाल्लाह, हम जैसे अपने लफ्ज़ों में कह सकते हैं ना कि इतना दौलतमंद है मेरा रब। हम अपनी चीज़ें लोगों को दिखाते हैं, देखो हमारे पास कपड़े हैं, हमारे पास जूते हैं, हमारे पास बुक्स हैं, हमारा घर है, हाँ, लेकिन अल्लाह ताला के हाथों में जो कुछ है बड़े बड़े खजाने हैं। इसीलिए तो बार बार आता है लिल्लाह ही माफिस समावाती व माफिल अर्थ, सब कुछ उसी का है। तब हिदायत के लिए भी हम बहुत तड़पते हैं। कितनी औलादें हैं जो माँ बाप की हिदायत के लिए तड़पती हैं, और कितने माँ बाप है जो औलाद की हिदायत के लिए तड़पते हैं। तो हिदायत कौन देता है? अल्लाह देता है। और आपको पता है कि अल्लाह ताला का नाम है, एक अस्माउल हुस्ना में एक नाम है अल हादी, हिदायत देने वाला। दलील है सूरत कसस की आयत 56, इन्नक ला तहदी मन अहबबता वलाकिन अल्लाह यहदी मन यशा। ए नबी, तुम जिसे चाहो उसे हिदायत नहीं दे सकते, लेकिन अल्लाह ताला जिसे चाहता है हिदायत देता है। अल्लाह ताला इन लोगों से खूब वाकिफ है जो हिदायत कबूल करने वाले हैं। और हदीस है हज़रत अबू ज़र से, सही मुस्लिम में रिवायत है कि जिन हदीसों में अल्लाह के नबी अल्लाह ताला से रिवायत करते हैं उन्हीं में से एक है, यानी हदीस कुदसी, कि अल्लाह ताला फरमाता है, ऐ मेरे बंदो, तुम सब गुमराह हो सिवाय इसके जिसे मैं हिदायत दूँ, बस तुम मुझी से हिदायत मांगो, मैं तुमको हिदायत दूंगा। तो हमारे लिए भी इसमें अमल की बात क्या है कि किसी के लिए भी आपने हिदायत मांगनी है ना, सीधा रब का दरवाज़ा खटखटा दें कि अल्लाह दिल आपके हाथ में, मेरे इस बच्चे को हिदायत दे दे। इस पे एक बड़ा अच्छा वाक्य याद आ गया, सच्चा वाक्य, वो सुना देती हूँ। बड़ी प्यारी साथी है हमारी एक, तो इस तरह से दर्स थे उनके साथ भी हुआ, और बच्चों को टिप्स, बच्चों की तरबियत पे हमने कुछ टिप्स शेयर की थी कि बच्चे तंग करें तो क्या किया जाए। खैर, एक दिन आई तो कहने लगी कि मेरे बच्चों ने कल मुझे बहुत तंग किया। छोटे छोटे बच्चे, बड़े प्यारे से बच्चे हैं, 2-3 साल के, जो बच्चे शऊर से इस तरह का बीच की एज के थे, 2 या 3 बच्चे थे। कहने लगी कि कल ये मुझे बहुत तंग कर रहे थे। खैर, मैंने जब इनको समझाने की कोशिश की तो ये नहीं समझे, तो मैंने सजदे में सर रखा और मैं रोने लग गई। और मैं सजदे में अल्लाह से कह रही थी, जैसे अल्लाह मेरे बच्चों को हिदायत दे, अल्लाह मेरे बच्चों को हिदायत दे। कहने लगी, जो ही मैंने ये काम किया मेरे ये बच्चे भी सजदे में गए और रो के कहने लगे, अल्लाह हमें हिदायत दे, अल्लाह हमें हिदायत दे। कहती, मैंने तो सर सजदे से उठा लिया, लेकिन मेरे बच्चे कितनी देर रोते ही रहे कि अल्लाह हमें हिदायत दे। तो मैंने कहा कि देखे कि बच्चों को भी इस चीज़ की समझ होती है ना, तो हल मिल गया ना। अगर इसके बदले में अगर वो खुद उनको कुछ कहती तो हो सकता है कि वो और कितना ज़्यादा तंग करते। तो किसी भी इंसान के लिए कभी मायूस ना हो, हमारे बुलाने में कमी है। अभी हम तड़प के नहीं बुला रहे, अभी हम उनके लिए रातों को तड़पे नहीं, अभी हम तहज्जुदों में नहीं तड़पे, वरना जिस दिन हमारे दिल से बात निकलेगी इंशाल्लाह ताला बिगड़े हुए लोग ज़रूर दीन की तरफ आते हैं, वो ज़रूर अल्लाह के हुक्म से अपनी तरफ अल्लाह ताला उनको बुलाता है। फिर उसके बाद अगली चीज़ अल्लाह की सिफात में, नेकी करने और गुनाह से बचने की तौफीक देने वाला सिर्फ अल्लाह ताला है। सूरत हूद की आयत 88 है, हज़रत शुएब अलैहिस्सलाम ने अपनी कौम से कहा, मैं तो अपनी इस्तेआत के मुताबिक इसलाह करना चाहता हूँ, और जो कुछ करना चाहता हूँ इसका सारा इन्हिसार अल्लाह की तौफीक पर है, इसी पर मैंने भरोसा किया और उसी की तरफ रुजू करता हूँ। अबू दाऊद की रिवायत है हज़रत माज बिन जबल से, फरमाते हैं, अल्लाह के नबी ने मेरा हाथ पकड़ कर फरमाया। देखिए सहाबा किराम की कितनी सच्चाई है कि जो एक्शंस होते थे आपके वो भी नोट कर लेते थे, सिर्फ आपके लफ्ज़ प्रिजर्व नहीं है बल्कि आपके एक्शंस भी प्रिजर्व थे। क्या इरशाद फरमाया?
ए माज, मुझे तुमसे मोहब्बत है। सिर्फ एक जुमला हजरत माज के लिए, मेरा ख्याल है कि दुनिया की सारी नेमतों से प्यारा है कि अल्लाह का नबी उनको कह रहा है कि ए माज, मैं तुमसे मोहब्बत करता हूँ। आपने इरशाद फरमाया,
ए माज, तुझे ताकीद करता हूँ कि किसी फ़र्ज नमाज के बाद ये कलेमात कहना न छोड़ना। क्या? कि अल्लाहुम्मा आइन्नी अला ज़िक्रिक व शुक्रिक व हुस्न इबादतिक। ए अल्लाह, मुझे अपना ज़िक्र, शुक्र और बेहतरीन इबादत करने की तौफीक अता फरमा। अबू दाऊद की ये रिवायत है। और ये बिल्कुल नमाज के बाद जैसे सलाम फेरते हैं ना फ़र्ज़ नमाजों के, तो उसके अंदर आपको ये दुआ मांगनी चाहिए, इससे आपकी इबादत भी अच्छी होगी। कभी आपने फील किया कि आपका इबादत में दिल नहीं लगता? इस वक्त तो नहीं, कुछ ऐसे लोग बड़े ड्राउजी लग रहे हैं मुझे, सोए सोए। तो पढ़िए सारे फिर ऊंची आवाज़ से मेरे साथ, मैं भी पढ़ती हूँ और आप भी पढ़ें। अल्लाहुम्मा आइन्नी अला ज़िक्रिका व शुक्रिका
शुक्र।
वहुस्नी इबादतिक। चलिए आगे चलते हैं। नफ़े और नुकसान का मालिक सिर्फ अल्लाह ताला है। हम क्या सोचते हैं नफ़े के बारे में? प्रॉफिट बैंकों के पास है, कारोबार में है, फला बिजनेस करोगे तो उससे इतना प्रॉफिट होगा, मिलेगा तभी जब रब चाहेगा। तकदीर का मालिक सिर्फ अल्लाह ताला ही है। दोनों की दलील सूरत फतह की आयत 11 यानी 11, कुल फमई यम लिकु लकुम मिन अल्लाही शैया। ए नबी, इन मुनाफिकों से कहो, कौन है जो तुम्हारे मामले में अल्लाह ताला के फैसले को रोकने का कुछ भी इख्तियार रखता है? अगर वो तुम्हें नुकसान पहुंचाना चाहे या नफ़ा पहुंचाना चाहे, तुम्हारे आमाल से अल्लाह ताला पूरी तरह बाखबर है। और हदीस बड़ी प्यारी है, इब्ने अब्बास रज़ी अल्लाह ताला अन्हु की रिवायत से पहुंची, कहते हैं एक दिन मैं अल्लाह के नबी के पीछे सवार था। कितने खुशकिस्मत है ये, अल्लाह के नबी के साथ एक सवारी पे थे। अल्लाह अकबर। आपने इरशाद फरमाया, ए लड़के, मैं तुझे चंद कलमे सिखाता हूँ जो ये हैं, अल्लाह ताला के अहकाम की हिफाजत कर, अल्लाह ताला दीन और दुनिया के फितनों में तुम्हारी हिफाजत फरमाएगा, अल्लाह को याद कर तो तू उसे अपने साथ पाएगा, जब सवाल करना हो तो सिर्फ अल्लाह ताला से सवाल कर, जब मदद मांगना हो तो सिर्फ अल्लाह ताला से मांग, और अच्छी तरह जान ले, या आप भी जान लें, गौर से इस जुमले को सुने, क्या अगर सारे लोग तुझे नफ़ा पहुंचाने के लिए इकट्ठे हो जाएं तो कुछ भी नफ़ा नहीं पहुंचा सकेंगे सिवाय इसके जो अल्लाह ताला ने तुम्हारे लिए लिख दिया, और अगर सारे लोग तुझे नुकसान पहुंचाना चाहें तो तुझे कुछ भी नुकसान नहीं पहुंचा सकेंगे सिवाय इसके जो अल्लाह ताला ने तुम्हारे लिए लिख दिया। कलम यानी तकदीर लिखने वाले कलम उठा लिए गए, और सहीफे जिनमें तकदीर लिखी गई है खुश्क हो चुके हैं। क्या पता चला, कोई नुकसान नहीं दे सकता। हमारी ज़िंदगी का एक बेशतर हिस्सा इस गम में गुजर जाता है कि लोग मुझे नुकसान ना दे दें। सच है, फला जादू ना कर दे, फला मेरे खिलाफ सिखा ना दे। बीवियां शोहरों को ससुराल में जाने ही नहीं देती अकेले कि कहीं सास इसको मेरे खिलाफ कोई जुमला ना सिखा दे, कहीं मेरी नंदे मेरे खिलाफ मेरे शोहर को ना कर दें। और फला आजकल जॉब पे मेरी लेग पुलिंग कर रहा है और मेरी जॉब ले रहा है, ऐसे जुमले सुनते रहते हैं। खौफ का शिकार रहते हैं कि हमारी नेमत कोई ना ले ले। जिसको इस बात का यकीन हो गया ना कि लेने वाला भी वो है और देने वाला भी वो है, सारी दुनिया मिल जाए ना किसी को नफ़ा देने के लिए, नहीं दे सकते जब रब ना चाहे। माँ बाप की बड़ी तमन्ना होती है कि औलाद के लिए खैर के फैसले हों, कोशिशें भी करते हैं, नियत भी करते हैं, बड़ी जांच पड़ताल भी करते हैं, लेकिन बेटियों को गम मिल जाते हैं, तलाक हो जाती है, अच्छे लोगों से वास्ते नहीं पड़ते। बाद में बड़े भोले भाले सीधे साधे लोग होते हैं, बड़े अच्छे रिश्ते हो जाते हैं। ये कौन जात है? ये अल्लाह की जात है। तो आप महसूस कर रहे हैं इन चीज़ों को सुनते हुए कि फिर सबसे ज़्यादा दोस्ती किससे करनी है? अब देखिए कि हम दुनिया वालों के साथ चीज़ों को देखते हैं तो हम फ़ौरन उनसे दोस्ती करने लगते हैं। एक किसी की बात याद आ गई, अब्दुल्ला भावलपुरी थे तो वो यही कहते थे कि लोग हमेशा बड़े बड़े चौधरियों से और थानेदारों से और जो बड़े बड़े लोग होते हैं ना ओहदों पे, उनसे दोस्तियाँ करना चाहते हैं। मैंने तो हमेशा अल्लाह से दोस्ती की, और जब कोई मौका ज़िंदगी में आता है, ऊंच नीच होती रहती है ज़िंदगी में, तो कहते हैं कि उस वक्त मैं तो अल्लाह को जाके कहता हूँ कि अल्लाह तू बता मैं किधर जाऊँ, लोगों के तो कितने ही दार है, वो किसी MPA के पास जाएंगे, MNA के पास जाएंगे, तू बता मैं किधर जाऊँ, मेरा तो तू ही है। और कहते हैं कि मेरा काम फ़ौरन हो जाता है, मुझे वो मुश्किलें ही नहीं आती जो लोगों को आती हैं। तो अल्लाह से दोस्ती करना सीखें। फिर आखिरी बात इस टॉपिक की क्या है कि ज़िंदगी और मौत भी अल्लाह ही के हाथ में है, डॉक्टरों के हाथ में नहीं है। इसकी दलील सूरत मोमिन की आयत 68 है, हुवल्लज़ी युहयी व युमीत। वो अल्लाह ही है जो ज़िंदा करता है और मारता है, जब किसी बात का फ़ैसला कर लेता है तो बस एक हुक्म देता है कि हो जा, और वो हो जाती है। और हदीस से जो इसकी दलील है, हज़रत जाबिर रज़ी अल्लाह अन्हो से रिवायत है कि ग़ज़वा ज़ातुर रिक़ा, एक जगह थी ज़ातुर रिक़ा, वहाँ एक जंग हुई थी, उसका नाम है ये ग़ज़वा ज़ातुर रिक़ा, में हम रसूलुल्लाह के साथ थे। दौराने सफ़र एक घने साए वाला दरख्त आया जिसे हमने रसूलुल्लाह के आराम के लिए छोड़ दिया। इतने में एक मुशरिक आदमी आया اور اللہ کے نبی کی تلوار جو درخت کے ساتھ لٹک رہی تھی، سونت کر بولا، کیا تم مجھ سے ڈرتے ہو یا نہیں؟ آپ نے ارشاد فرمایا، نہیں. مشرک کہنے لگا، تمہیں مجھ سے کون بچائے گا؟ فَمَنْ يَمْنَعُكَ مِنِّي. آپ نے ارشاد فرمایا، اللہ. اسے صحیح بخاری نے روایت کیا. ابو بکر اسماعیلی نے اپنی صحیح میں یہ بات بھی روایت کی کہ جب مشرک نے کہا، تمہیں مجھ سے کون بچائے گا؟ تو آپ نے ارشاد فرمایا، اللہ. اس پر تلوار مشرک کے ہاتھ سے چھوٹ کر نیچے گر پڑی، یعنی خوف کی وجہ سے، اور اللہ کے نبی نے اٹھا لی. پھر آپ نے پوچھا، تجھے مجھ سے کون بچائے گا؟ تو مشرک نے کہا، تم بہتر پکڑنے والے بنو، یعنی مجھ پر رحم کرو اور مجھ کو چھوڑ دو. اسے نبوی نے ذکر کیا. تو اسے کیا پتہ چلتا ہے کہ زندگی موت اللہ کے ہاتھ میں ہے. ڈاکٹر سے فائدہ لیا جا سکتا ہے، علاج کیا جا سکتا ہے، لیکن یہ یقین رکھیے کہ زندگی ہے تو پھر ملے گی. ڈاکٹرز کے پاس علاج ہے بیماریوں کا، موت کا علاج کسی کے پاس نہیں ہے. اور کوئی بندہ بیماری سے نہیں مرتا، اللہ کے حکم سے مرتا ہے. وہ صحت مند پہ اللہ کا حکم آ جائے تو بھی مر جائے گا، اور بیمار پہ آ جائے تب بھی مر جائے گا. تو یہاں الحمدللہ ہمارا طویل ترین ٹاپک پورا ہوا، توحید صفات. اب اگر ہم اس کتاب سے یہ چیزیں نہ پڑھتے تو کیا ہمارے کانسیپٹ اتنے کلیئر ہوتے؟ سوچنے کی بات. اور کتنی ضرورت ہے یہ کتابیں عام کرنے کی. وہ لوگ جو یہاں نہیں، آج آپ کے ساتھ، آپ کے دوست، آپ کے ساتھی جو نہیں سن رہے، آپ سوچئے کہ آپ اپنے لفظوں میں 10 باتیں بھی کر دیں گے نا، کبھی نہیں مانیں گے. جو سامنے کتاب کھل کے حوالے سے بات ہوتی ہے نا، اس سے شرح صدر ہوتا ہے. آپ کو یقین ہوتا ہے کہ آپ ایک ایک بات جو نکلی ہے اس کے اوپر آپ نے حدیث اور قرآن کی آیت سنی ہے. پھر اس کے آخر میں آپ دیکھیے کہ آپ پورا کنکلوژن کر رہے ہیں کہ توحید صفات کے بارے میں شرک کیا امور، یعنی اس توحید پہ اب کہاں شرک ہوتا ہے. اس کی تقریباً 9 چیزیں ہیں ہمارے سامنے، اپنے لفظوں میں بتاؤں گی. پہلی چیز یہ ہے کہ یہ سوچنا کہ اس کائنات کا نظام اللہ کے سوا کوئی نبی، ولی، کوئی اور دوسرا بھی چلا رہا ہے. اور لوگ حقیقتاً یہ نظریات رکھتے ہیں کہ اس کاموں میں اللہ کے ساتھ ہمارے پیر صاحب کا حصہ ہے. تبھی تو آپ دیکھیے کہ لوگ ایسی باتیں کرتے ہیں. ایک ایسی کہانیاں کبھی آپ کو ویسے پڑھنی نہیں چاہیے، کیونکہ ابھی جب تک آپ کو خود ہی سارے کانسیپٹ کلیئرس نہیں ہوں گے توحید کے، تو بعض دفعہ انسان غافل ہوتا ہے. لیکن میں کبھی کبھی ریفرنسز کے لیے اس طرح کی بکس خود ہی لوگ ہی چھوڑ جاتے ہیں، تو اس میں دیکھتی رہتی ہوں. تو ایسی ایک کہانی تھی، کسی نے پتہ نہیں عبد القادر جیلانی صاحب کا نام لے کے رکھا ہوا تھا کہ ان کے پاس روحوں کے خزانے ہیں. اور ایک موقع پہ ایسا ہوا کہ ایک عورت تھی اور جوان تھی، اور اس کے شوہر کا انتقال ہو گیا، اور جو ہی اس کے میاں کی جان گئی تو اس نے تو کہا کہ پیر عبد ال جو بھی ان کے پیر صاحب تھے ان کا نام لے کے کہا کہ میرے شوہر کی جان کیسے چلی گئی، میں تو ہر ہفتے یا مہینے 5.25 روپے کی نیاز دیتی ہوں آپ کے نام پہ، اور نعوذ باللہ اس کے بدلے میں آپ میرے سے بچائیں گے. کہتے ہیں اس میں یہ لکھا ہوتا ہے کہ پھر جب یہ بات سنی اور انہوں نے تو فوراً ملک الموت کو پیغام بھیجا کہ ہو نہ ہو اس کی روح واپس کرو، یہ تو بڑا مسئلہ ہو جائے گا. اور کہتے ہیں کہ ان کے اس کہنے پہ ملک الموت نے واپس اس کی روح اس بندے میں ڈال دی اور وہ زندہ ہو گیا. اب آپ بتائیے کہ جہاں ایسی کہانیاں عام ہوں گی تو کون آپ کی طرح 3-3، 4-4 گھنٹے بیٹھ کے توحید کے اور قرآن اور سنت کے ٹاپک پڑھے گا؟ وہ دین بڑا آسان لگتا ہے جس میں آپ بس 5.25 روپے کی نیاز دے دیں، 2 روپے کی دے دیں، ایک انڈا دے دیں صدقے میں، اور آپ دال مسور دے دیں، اور بزرگ آپ کے لیے یہ کام کرتے رہیں، اور آپ موج اور مستی کریں. تو لہٰذا ایسا سوچنا کہ کوئی اور آپ کے ان کاموں میں اپنا حصہ رکھتا ہے اللہ کے کاموں میں، یہ شرک ہے. دوسری چیز، زمین و آسمان کے خزانوں میں کسی اور کا تصرف سمجھنا، یہ بھی شرک ہے. تیسری چیز، قیامت کے روز کسی کو سفارش کرنے کی اجازت دینے یا نہ دینے، قبول کرنے یا نہ کرنے کو، ثواب یا عذاب دینے، کسی کو پکڑنے یا چھوڑنے کا اختیار صرف اللہ تعالیٰ کو ہوگا، اور اللہ تعالیٰ کے اس اختیار میں کسی نبی، ولی، غوث، قطب اور ابدال وغیرہ کو سمجھنا شرک ہے. غیب کا علم رکھنے والا اللہ کی ذات ہے، یعنی غیب کے اندر بھی کسی اور کو شامل سمجھنا، یہ بھی شرک ہے. پھر اگلی چیز، دلوں کو پھیرنے والے، یعنی ہدایت دینے، نیکی کی توفیق دینے والا بھی اللہ کے سوا کسی اور کو سمجھنا، یہ بھی شرک ہے. اور یہاں میں نے دیکھا کہ لوگ وظیفے کرتے ہیں اور کراتے ہیں. یا ودود کا وظیفہ پڑھو اتنی دفعہ تو شوہر آپ کے قدموں میں محبت پیدا ہو جائے گی. سنا ہوا اپنے وظیفہ؟ ہاں، قرآن پاک کی ایک آیت ہے جس کا خلاصہ کیا ہے کہ ہم सूरज को कब्जे में अपने रखते हैं, यानी अब मेरे जहन में इस वक्त नहीं है, कुरान खोले खोल के दिखा सकती हूँ बाद में। तो मैंने एक कई एक साहिबा थी, लड़की थी यंग, मेरे पास एक पर्ची लेके आई, कहने लगी कि मुझे किसी ने एक वजीफ़ा बताया, ज़रा चेक कर लें कि मैं पढ़ूँ कि ना पढ़ूँ। मैंने कहा क्या वजीफ़ा दिखाएं, पर्चा खोला तो कुरान पाक की एक आयत लिखी हुई थी, कब्ज़ ना हो लई ही कब्ज़न यसीरन का लफ्ज़ कुछ उसमें आता है, कि जिसका खुलासा ये कि हमने सूरज को अपने कब्जे में रखा, यानी कि सूरज हमारे हुक्म से निकलता है और फिर वापस आता है। तो कहने लगी कि ये आयत मुझे कितनी दफ़ा और कैसे पढ़ने को कहा है। मैंने कहा क्यों कहा है, वजह क्या है? कहने लगी, वो उसकी माँ भी थी पास, कहने लगी मेरी इस बच्ची का रिश्ता नहीं हो रहा और किसी खास लड़के से हम ख्वाहिश रखते हैं कि हो, लेकिन उनका मिलान ही नहीं है। तो बाबा जी, ये बुजुर्ग साहब ने कहा तुम ये आयत पढ़ो तो देखना वो लड़का तुम्हारे कब्जे में आ जाएगा। और वो कब्जा क्या था? सूरज की बातें, चांद की बातें आप लोगों के लड़कों को कब्जे में करते हैं। अब जरा सोचिए, यानी अक्ल काम करती। इसी तरह किसी और कहता है कि वबसरु का यौमन हदीद, क्यामत का तज़किरा है कि अल्लाह तआला कहते हैं कि उसकी निगाहें इतनी तेज हो जाएंगी जैसे, यानी जिसको कहते हैं ना पत्थर को फाड़ने वाली निगाहें हो जाएंगी इंसान की। तो किसी को मैंने देखा और वो वजीफा किसी ने लिख के दिया था क्या कि तुम्हारी आई साइट वीक है तो इसको पढ़ो, तुम्हारी आंखें, तुम्हारी रोशनी ठीक हो जाएगी। ये सब खेल है, ये पता नहीं कहते कौन है। देखिए कि हमारे दीन में कील और काल नहीं है। सहाबा कराम कहते हैं कि अगर सनद ना होती तो फिर तो हर एक कह देता कि ये बात है, ये सनद हमारे दीन का तहफ्फुज़ है। सनद क्या होती है? चेन, कि अल्लाह के नबी से सल्लम से लेके हम तक वो बात कैसे पहुंची। तो लिहाजा इन चीज़ों पे अपने आप को बहुत ज़्यादा क्लियर रखना चाहिए, किसी किस्म का शक ना आए। बाकी इसके अंदर आप देखिए कि दिलों को फेरने वाला, हिदायत देने वाला, फिर रिस्क की तंगी या फराखी, सेहत देने वाला, बीमारी देने वाला, औलाद देने या ना देने वाला, दुनिया और आखिरत की भलाइयाँ जिसके हाथ में है, और दिलों के भेद सिर्फ़ और सिर्फ अल्लाह की ज़ात के हाथ में है। और वही ज़ात है कि जो वाकई इंसान के लिए बहुत ज़्यादा इन चीज़ों को अच्छा कर सकता है, जिसको हम अपनी ज़िंदगी में महसूस करें। तो यहाँ पे तौहीद की तीन किस्में पूरी हुई।